अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
आज राष्ट्रिय सभा सदस्यको चुनाव हुँदै बेलुकै परिणाम आउने, बाँकी लगायत प्रदेश 5 का स्थानीय तहका प्रदेश प्रमुख उपप्रमुख दाङमा।
बाँके लगायत प्रदेश 5 का स्थानीय तहका प्रमुख उपप्रमुखहरू दाङमा। बाँकेको 10 गजामा भारतीय पक्षद्वारा खाडल खन्न थालियो। बर्दियाको सदरमुकाम गुलरियामा सडकभरि खाल्डै खाल्डा।
बर्दियाको बाँसगढीमा कबड्डी हल निर्माण सुरु, 50 करोड खर्च गरिने। कर्णालीमा उच्च हिमपात, जनजीवन प्रभावित।
र प्रदेश 7 मा दलहरूलाई संसदीय दलको नेता छान्न सकस, 6 प्रदेशमा पनि माओवादीलाई मुख्यमन्त्री छान्न हम्मे।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि।
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा। विशेषताहरू: न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि, सधैँका लागि।
राष्ट्रिय सभाको चुनाव आज हुँदैछ। दाङमा 5 नम्बर प्रदेशको चुनाव हुँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर 2 दिनदेखि दाङमा हुनुहुन्छ। 5 नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन उहाँ अस्ति नै दाङ पुग्नु भएको हो। मुख्य काम त राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्ने नै हो, अर्को काम प्रदेश 5 को नगरपालिका सङ्घको भेलामा पनि सहभागी हुनु थियो, उहाँले भन्नुभयो। दाङमा चुनावको माहौल तातिएको उपप्रमुख थापाले सुनाउनुभयो। राष्ट्रिय सभा चुनावको माहौलले दाङ बेसरी तातिएको रहेछ, 5 नम्बर प्रदेशका सबै जनप्रतिनिधिलाई जमघट गराएको छ, उहाँले भन्नुभयो। बाँकी 2 खका प्रदेशसभा सदस्य सुरेन्द्र बहादुर हमालले यसपटक दाङको वातावरण फरक देख्नुभयो। राष्ट्रिय सभा निर्वाचनको रौनकताले दाङलाई बेसरी तताएको उहाँले बताउनुभयो। चुनावमा भोट माग्न कोही उम्मेद्वारले एसएमएस गरेका छन्, कसैले भेट गरिरहेका छन्, उहाँले बताउनुभयो। चुनावको वातावरणले दाङ फरक देखिएको छ। बाँकीका 8 वटा स्थानीय तहका प्रमुख र उपप्रमुख, 16 जना प्रत्यक्ष र समानुपातिक प्रदेश सांसद, 9 प्रदेशसहित कुल 25 जना जनप्रतिनिधि राष्ट्रिय सभा निर्वाचनका लागि भोट हाल्न दाङ पुगेका छन्। 5 नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कुल 305 जना मतदाता रहेका छन्। त्यसमध्ये 218 स्थानीय तहका जनप्रतिनिधि र 87 जना प्रदेशसभाका सांसद रहेको राष्ट्रिय सभा निर्वाचन प्रदेश नम्बर 5 का मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले नागरिकलाई जानकारी दिनुभएको अर्जुन ओलीले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। मुख्य निर्वाचन अधिकृत हेमन्त रावलसँग गरिएको कुराकानी एकैछिनपछि प्रसारण गर्नेछौँ।
प्रदेश नम्बर 5 बाट निर्वाचित भएर जानेहरूका लागि दाङमा आज मतदान हुँदैछ। निर्वाचनको तयारी पूरा भएको प्रदेश नम्बर 5 स्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङले जनाएको छ। 8 सदस्य निर्वाचित हुने यस प्रदेशमा 3 जना महिला निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य 5 सदस्यका लागि 8 जना बीच प्रतिस्पर्धा हुनेछ। 12 वटा जिल्ला रहेको प्रदेश नम्बर 5 मा 305 जना मतदाता रहेका छन्। बाँकेबाट भने कङ्ग्रेसका मैकुलाल वाल्मीकिको पनि उम्मेदवारी परेको छ।
दसगजासँग जोडिएको नेपालका ग्रामीण सडक कालोपत्रे गर्न रोक लगाउने भारतीय पक्षले सीमासँगै जोडेर खाडल खन्न थालेको छ। भारतीय पक्षले बाँकेको जानकी गाउँपालिकाको साईगाउँ र खजुरा गाउँपालिका राधापुर क्षेत्रमा खाडल खनिसकेको छ। भारतीय जङ्गल जोगाउने भन्दै भारतीय वन कार्यालयले खाडल खनेको स्थानीयले जनाएका छन्। उक्त क्षेत्रमा खाडल बनाउँदा भारतीय पक्षले नेपाली अधिकारीहरूलाई औपचारिक जानकारी गराएको छैन। भारतीय वन कार्यालयले जङ्गल जोगाउने नाममा सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड लत्याउँदै खाडल खन्दै बाँध जस्तो निर्माणलाई तीव्रता दिएपछि स्थानीयहरू विरोधमा उत्रिएका छन्। खाडल खनेर बाँध बनाए जस्तै माटोको थुप्रो लगाएपछि साईगाउँका स्थानीयले डुबान हुने भन्दै विरोध जनाएका हुन्। आजको दैनिक नेपालगञ्जले खबर छापेको छ।
बर्दियाको पुरानो बजार गुलरिया आउने जोसुकैले यस्तो पनि सदरमुकाम हुन्छ भन्दै प्रश्न तेर्साउँछन्। पूर्वाधार र अति पिछडिएको यहाँका बासिन्दा विकासको अनुहार कहिले हेर्न पाउने भन्दै वर्षौँ बितिसक्यो तर अवस्था परिवर्तन भएको छैन। बर्दिया सदरमुकामको मुटु मानिने हुलाकी सडकस्थित प्रहरी चौकीदेखि शहीद गेटसम्म जताततै खाडल नै खाडल छन्। नगरपालिका र जिल्ला प्रशासन अगाडि हुलाकी सडक भत्किएर ठुलो खाल्डो भएको वर्षौँ भयो। मरम्मत सम्भारमा भने कसैको ध्यान पुगेको छैन। सवारी गुड्ना साथ धुलाम्मे सडकमा मुख छोपेर हिँड्न बाध्य पार्छ। पाँच वर्ष अघि निर्माण भएको ढल पुरिएर निकास समेत मेटिँदा दुर्गन्धले बसी खानु छैन। कान्तिपुरमा खबर छापिएको छ।
प्रदेशसभा संसदीय दलको नेता छान्न दलहरूलाई सात नम्बर प्रदेशमा निकै सकस भएको छ। प्रदेश सातमा सबैभन्दा ठुलो दल एमाले, दोस्रो ठुलो दल माओवादी र तेस्रो ठुलो दल नेपाली काङ्ग्रेसमा संसदीय दलको नेता बन्न एकभन्दा बढी इच्छुक देखिएका छन्। प्रदेशसभाको पहिलो बैठक अघि नै सबै दलको संसदीय दल बैठक बसे पनि कसैले पनि नेता छान्न सकेनन्। प्रदेश सातमा एमाले पार्टीमा केन्द्रीय सदस्य बाजुराका प्रदेशसभा सदस्य प्रकाश शाह र कैलाली एमालेका अध्यक्ष दीर्घ सोडारी मुख्य दावेदार रहनु भएको छ। यसै गरी डन्डेलधुराका पठान सिंह बोहराको नाम पनि चर्चामा छ। त्यस्तै नेपाली काङ्ग्रेसमा पनि संसदीय दलको नेतामा डोटीका प्रदेशसभा सदस्य भरतबहादुर खड्का र कैलालीका डाक्टर रणबहादुर रावल मुख्य दावेदारका रूपमा देखिनु भएको छ। यसै गरी डन्डेलधुराका प्रदेशसभा सदस्य गोविन्द बोहरा र कर्ण मल्ल पनि संसदीय दलको नेताका लागि दावेदार देखिनु भएको छ। माओवादी केन्द्रमा पनि संसदीय दलको नेता टुङ्गो लाग्न सकेको छैन। सभामुख चयनपछि संसदीय दलको नेता सर्वसम्मतिबाट टुङ्गो लगाउने माओवादी केन्द्र प्रदेश सातका इन्चार्ज लेखराज भट्टले बताउनुभयो। मुख्यमन्त्रीमा त्रिलोचन भट्टको नाम सिफारिस भएकाले उहाँ नै संसदीय दलको नेता बन्ने सम्भावना बढी छ। दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर छमा माओवादी केन्द्रलाई मुख्यमन्त्री छनौट गर्न कठिन भएको छ। प्रदेशसभाको मुख्यमन्त्रीमा दावी गर्नुभएका जुम्लाका सांसद नरेश भण्डारी र कालीकोटका सांसद महेन्द्र बहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ। दुवै सांसदहरूको मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहट्ने बताएपछि छनौट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश छका इन्चार्ज शक्तिबहादुर बस्नेतले बताउनु भएको छ।
बाँकेको खजुरास्थित आइएमई सेन्टरका एक कर्मचारीले सेवा गराएको रकम नदी फरार भएको भन्दै प्रहरीमा उजुरी परेको छ। आइएमई पैसा पठाउन र झिक्न मिल्ने सुविधा दिने संस्था हो। जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँटका प्रहरी निरीक्षक रणबहादुर विष्टका अनुसार त्यहाँकी कर्मचारी बिना बुढाथोकीले कागज बुझी रकम लिन बोलाएर अनुपस्थित भएको आरोप छ। कर्मचारी बुढाथोकीले सेवाग्राही दिपा रोकाको रु 2 लाख र छप्पन खाको 1,01,000 समेतको रुपियाँ लिन हिजो बोलाएकोमा अनुपस्थित भएपछि रोका र खानले हिजै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। पश्चिम डायरीमा राष्ट्रिय सभा चुनावका लागि प्रदेश पाँचको तयारी।
हामीले निर्वाचन आयोगको तर्फबाट सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ। बिहान 10 बजेदेखि बेलुका 3 बजेसम्म मतदानका लागि समय छुट्याइएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दूध दुहुनु अगाडि थुन र कलचौडो सुक्खा कपडाले पुछ्ने,
दूध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दूध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगंज।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके। हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNSE, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363।
यो कृष्ण सार FM
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
प्रदेश नम्बर 5 बाट निर्वाचित भएर राष्ट्रिय सभामा जानेहरूका लागि दाङमा आज मतदान हुँदैछ। 8 सदस्य निर्वाचित हुने यस प्रदेशमा 3 जना महिला निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य 5 सदस्यका लागि 8 जना बीच आज प्रतिस्पर्धा छ। आजको निर्वाचन प्रक्रियाका विषयमा दाङ सहकर्मी निमु सङ्गम घर्तीले मुख्य निर्वाचन अधिकृत हेमन्त रावललाई सोध्नु भएको छ।
हामीले निर्वाचन आयोगका तर्फबाट सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ। बिहान 10 बजेदेखि बेलुका 3 बजेसम्म मतदानका लागि समय छुट्याइएको छ। हाम्रो निर्वाचन अधिकृतको कार्यालय रहेको भवनको अगाडिपट्टि कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा 2 मतदान केन्द्रहरू हामीले व्यवस्था गरेका छौँ। प्रदेश सभाका सदस्यहरूले मतदान गर्नका लागि 1 मतदान केन्द्र, स्थानीय तहका प्रमुख, उपप्रमुख, मेयर, उपमेयरहरूका लागि मतदान गर्नलाई 2 मतदान केन्द्र हामीले व्यवस्था गरेका छौँ। महिला समूहबाट प्रतिनिधित्व गर्ने उम्मेद्वारहरूको निर्विरोध निर्वाचित भइसकेका हुनाले अन्य समूहका 3 जना कोटामा 4 जना उम्मेद्वारहरू प्रतिस्पर्धामा हुनुहुन्छ। उहाँहरूको लागि एकल संग्रह भन्ने मत प्रणालीको आधारबाट निर्वाचन हुनेछ। त्यसका लागि प्रत्येक मतदाताले आफूले रुचाएका प्राथमिकता क्रम निर्धारण गरेर 1, 2, 3 लेखेर मतपत्रमा मत संकेत गर्नुपर्नेछ। दलित समूहको उम्मेद्वार र अपाङ्गता भएका र अल्पसंख्यक समूहका तर्फबाट उम्मेद्वार भएकाहरूको निर्वाचन बहुमतीय प्रणालीबाट हुनेछ। त्यसका लागि आफ्नो उम्मेद्वारको अगाडिपट्टि निर्वाचन चिन्हसँगै निर्धारण गरिएको मत संकेत गर्ने कोठामा राइट मार्क लगाउनु पर्नेछ। यसपालि स्वस्तिक चिन्हको प्रयोग हुने छैन। 1, 2, 3 लेख्नुपर्ने एकल संक्रमण मत प्रणालीको निर्वाचनमा र बहुमतीय प्रणालीमा राइट चिन्ह लगाउनु पर्ने गरी मतपत्रको डिजाइन गरिएको छ। मतपत्र सबै आइसक्यो, मतदान सामग्री सबै हामीले प्राप्त गरिसक्यौँ र हाम्रो निर्वाचनको सम्पूर्ण तयारी, सुरक्षा व्यवस्था, कर्मचारीको व्यवस्थापन सबै कुरा हामीले पुरा गरिसकेका छौँ।
जनताहरूले चुनिसकेका प्रतिनिधिले फेरि अहिले भोट हाल्दै हुनुहुन्छ, अझ व्यवस्थित होला भन्ने त सबैले आकलन गरेकै कुरा हो। यसलाई अझ व्यवस्थित गर्नको लागि लाइनको कुरा होला, उहाँहरूको सुरक्षाको कुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कसरी ध्यान दिएको छ?
एकदम, यो राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाताहरू भनेका जनताबाट निर्वाचित भइसकेका प्रतिनिधिहरू हुनुहुन्छ। प्रदेश सभाका मान्य सदस्यज्यूहरू, स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरू, मेयर, उपमेयरहरू नै यसको मतदाता भएको हुनाले पनि यो मतपत्र बदर नहोस् भन्नका लागि पनि हामीले अत्यन्त सावधानी अप्नाएका छौँ र हामीले सबै मतदाताहरूलाई लक्षित गरेर मतदान गर्ने प्रक्रियाको बारेमा, खास गरी एकल संक्रमणीय मत प्रणाली अलिकति हाम्रो सन्दर्भमा नयाँ अभ्यास भएको कारणले गर्दा त्यसमा केही दुविधा नहोस् भन्नका लागि हरेक जिल्लामा निर्वाचन आयोगले आफ्नो कार्यालय मार्फत मतदाता शिक्षा प्रभावकारी बनाएको छ। हामी अहिले पनि त्यो काम गरिआएकै छौँ र 12 जिल्लाबाट पाल्नुभएका मतदाताहरूलाई दाङको बसाइमा सहजता होस्, सुविधा होस्, सुरक्षित महसुस होस् भन्नका लागि हामीले यहाँ सुरक्षा निकायसँग पर्याप्त समन्वय गरेका छौँ। उहाँहरूको बसोबास गरिआएको ठाउँको सुरक्षा निकायलाई जानकारी लिएर ती बसिआएका ठाउँहरूको सुरक्षा प्रबन्धको लागि सुरक्षाकर्मीको पर्याप्त व्यवस्था गरिएको छ र मतदानको समयमा पनि कुनै पनि किसिमको अप्ठ्यारो नहोस् भन्नका लागि हामीले पर्याप्त लाइनको व्यवस्थापन गरेका छौँ। उहाँहरूलाई कुनै असहज नहुने गरी हामीले उहाँलाई सुविधायुक्त तरिकाले मतदानमा सहभागी हुने वातावरण मिलाएका छौँ।
मतदान सकिसकेपछि मतगणनाको व्यवस्था चाहिँ कस्तो गर्नुभएको छ?
हामी तुरुन्तै 3 बजे 10 बजेदेखि 3 बजेसम्म मतदानको कार्य सम्पन्न भइसकेपछि लगत्तै हामी अब मतपेटिका बन्द गरेका मुचुल्का लगायतका औपचारिक कामहरू सकेर तुरुन्तै हामी निर्वाचन अधिकृतको कार्यालय रहेको यो अदालत भवनमै हामी मतगणनाका लागि स्थान तय गरेका छौँ। हामीले स्थानको लागि पनि चाहिने पर्याप्त आवश्यक बत्तीको व्यवस्था गरिसकेका छौँ, सुरक्षाकर्मीको व्यवस्था गरेका छौँ, प्रतिनिधिहरू बस्नका लागि पत्रकारको उपस्थितिका लागि हामीले सहज व्यवस्थापनको व्यवस्था गरेका छौँ र हामी छोटो समयमा छिट्टै मतपरिणाम सार्वजनिक गर्ने पूरा तयारीका साथ मतगणनाका लागि कर्मचारीको पनि व्यवस्था हामीले गरिसकेका छौँ र गणनाको लागि पनि हाम्रो तयारी पूर्ण भइसकेको छ।
साँझ नै सबै नतिजाहरू सार्वजनिक गर्नुहुन्छ होइन?
प्रयास हुनेछ। हामी बेलुका 8-9 बजेसम्म ढिलोमा 10 बजेसम्म हामीले अब अन्यथा कुनै अप्ठ्यारो नभएसम्म हामी 8-9 बजेसम्म मत परिणाम सार्वजनिक गर्ने हाम्रो अन्तिम तयारी छ।
दाङ सहकर्मी निमु संगम घरती र मुख्य निर्वाचन अधिकृत हेमन्त रावल। अब अर्को सन्दर्भ, अस्थायी राजधानी धनगढीमा मुख्यमन्त्रीको कार्यालय भवनबाट हिजोदेखि कामकाज सुरु भएको छ। कार्यालय निर्माण कार्य भइरहेको मुख्यमन्त्रीको कार्यालय भवनको एउटा कोठाबाट कर्मचारीले हिजोदेखि कामकाज सुरु गरेका छन्। निर्माणको काम भइरहेकाले एउटा कोठाबाट कार्यालय राखेर कामकाज सुरु गरिएको मुख्यमन्त्री कार्यालयका सचिव प्रदीप राज कणेलले जानकारी दिनुभएको छ। नागरिकमा खबर छ।
बर्दियाको बाँसगढीमा 50 करोड लागतमा कबड्डी बहुद्देश्यीय कबड्ड हल निर्माण गरिने भएको छ। 3 वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कबड्ड हलको हिजो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले शिलान्यास गर्नुभयो। कार्यक्रममा बोल्दै बाँसगढी 4 को मगरपुरमा नगरस्तरीय खेल मैदान निर्माणलाई द्रुत गतिमा अगाडि बढाइने सचिव विष्टले बताउनुभयो। जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी, राष्ट्रिय कबड्डी सङ्घका तुलसा थापा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लगायतको सहभागिता थियो। दैनिक नेपालगञ्जमा खबर छ।
भारतमा भएको सडक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका इब्राहिम हलवाईको उपचारका क्रममा मृत्यु भएको छ। भारतको लखनऊमा उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता राजेन्द्र अर्यालले जानकारी दिनुभएको छ। उक्त दुर्घटनामा परि इब्राहिमका बुवा मुनव्वर अली हलवाई र पूर्व प्रहरी नायब निरीक्षक रोशन शाहको घटनास्थलमै मृत्यु भएको थियो। नागरिकमा खबर छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित एक विद्यालय अतिक्रमणको चपेटामा परेको छ। जग्गा ओगटिएको मात्र होइन, विद्यालय जमिनमा गाउँ नै बसेको छ। उपमहानगरको वडा नम्बर 20 राजास्थित आदर्श माविको दर्तावाला करिब 3 बिघा जग्गामा गाउँ नै बसेको हो। बस्ती विकास भएपछि विद्यालय व्यवस्थापनलाई अतिक्रमण हटाउन मुस्किल भएको छ। आवश्यक शैक्षिक पूर्वाधार निर्माणका लागि जग्गा अभाव छ। विद्यालयका अनुसार उक्त जग्गामा 82 घर बनिसकेका छन्। कब्जा जमिन खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि व्यवस्था भयो। बसोबास रहेकाले वैकल्पिक बासको व्यवस्था गराए मात्रै टहरा हटाउने अडान लिँदै आएका छन् स्थानीयले। अतिक्रमण गर्ने नहट्दा विद्यालयको भौतिक संरचना निर्माणमा पनि समस्या भएको छ। विस्तार भएको गाउँ स्थानीय प्रशासनले उठाउन सकेको छैन। ठाकुर सिंह थारूले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा जाडो मौसममा ताता व्यापारीका कुरा।
खासै व्यापार भएन यहाँ, कारण भनेको इन्डियाको बोर्डरले गर्दा र फुटपाथले गर्दाखेरि।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
पाठेघर खस्ने समस्याको निशुल्क अपरेसन शिविर सञ्चालन हुने सम्बन्धी सूचना मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुरको प्राविधिक सहयोगमा पाठेघर खसेका महिलाहरूको लागि निशुल्क अपरेसन शिविर तपसिल स्थान र मितिमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैलाई निशुल्क सेवा लिई मौकाको फाइदा उठाउनु हुन जानकारी गराइन्छ।
शिविर सञ्चालन हुने स्थान र मिति नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुर बाँके। मिति यही माघ 1 देखि 2075 साल ज्येष्ठ मसान्त
अपरेशन गर्न आउने महिलाले नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी वा गाउँपालिका नगरपालिकाको सिफारिस पत्र साथमा अनिवार्य लिई आउनु पर्नेछ। अपरेशन पछि घर जाने बेलामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार यातायात खर्च बापतको रकम जस्तै हिमाली जिल्लाको लागि ₹1,500, पहाडी जिल्लाको लागि ₹1,000 र तराई जिल्लाको लागि ₹500 यातायात खर्च प्रदान गरिनेछ। मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।
यो कृष्णसार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। यसपालिको जाडो मौसम सकिने लागेको छ, तर पहिले जस्तो थरथर कमाउने जाडो हुन छाडेको बुढापाकाहरूको अनुभव छ। पुष माघको चिसो मौसममा ताता कपडा बेच्ने व्यापारीहरूको कारोबारी अनुभव चाहिँ यस वर्ष कस्तो रह्यो त? प्रशिक्षार्थी पत्रकार रजनी योगी र जनक थापाले सङ्कलन गरेको आजको नागरिक आवाज।
अमेरजङ साई, यो जाडोमा यो सालको जाडोमा जाडोको व्यापार भएन भन्दा हुन्छ, किनभने पहिला पोहोर साल र परा सालको तुलनामा व्यापार घट्दो क्रममा र अहिलेको जाडो पनि त्यति नभएकोले त्यति साह्रो र जाडो पछि आएर जाडो हुने समयमा जाडो नभएर जाडो पछि आएर अहिले आएर जाडो।
नमस्ते, मेरो नाम अनुराग अग्रवाल हो। जाडोको व्यापार के भन, अब जाडो त धेरै पर्यो तर व्यापार त्यत्तिकै छैन, व्यापार त हल्कै नै भयो। अब पहिलाको जस्तो व्यापार हुन्छ? अब व्यापार त यहाँ खत्तमै छ। अब व्यापार भन्नाले अब जान्छन् सब मान्छेहरू रुपडियातिर, सस्तो खोज्छन् र सस्तोको नाताले सब जान्छन् रुपडिया। अब पारितिर त्यस्तै, अब अलि कता तलमाथिको आइटम 1200 पाइन्छ त मान्छे यहाँ को 2000 किन्छ?
मेरो नाम लक्ष्मी गिरी हो। ठिकै राम्रै रह्यो, जाडो यसपालि राम्रै पर्थ्यो होइन, त्यही कारणले त्यति हजुर सन्तोषजनकै रह्यो। जे होस् राम्रै भयो, पोहोर साल परा साल चाहिँ जाडो परेको थिएन, राम्रै पर्यो, ठिकै छ सन्तोष।
मेरो सीता भण्डारी, खासै व्यापार भएन यहाँ, कारण भनेको इन्डियाको बोर्डरले गर्दा र फुटपाथले गर्दाखेरि सोचे जस्तो व्यापार भएन, चोसो छैन त्यति गरेर। यसपालि यो जाडो एकदम जाडो छ तर व्यापार त्यस्तो छैन, अब खोइ अब यो भगवान्ले जानु होइन।
मेरो टोबार खत्री छैन, अहिले त सन्तोषजनक कम छ,
कारण
अब पहिला महोत्सव पनि लाग्यो, महोत्सवले गर्दा अलि मान्छेको चलबल कम छ, पहिला भन्दा पूर्व त अलि धेरै भएको थियो, अहिले कम छ। अब गाउँघरमा जनताहरूले अहिले आफ्नो ठाउँमा राखेका हुनाले अब गाउँको मान्छे गाउँमा बढी पसलहरूमा उतै किन्ने भएर पनि होला, इन्डियातिर जाने रुपियाँतिर बढी जान्छन्।
मौसम बदली भएसँगै कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ। अस्ति रातिदेखि हिमपात सुरु भएको हो। कर्णालीका 5 जिल्लामध्ये हुम्ला र डोल्पामा हिजो बिहान 4 बजेदेखि हिमपात भएको छ भने जुम्ला र मुगुका उच्च भागमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ। 2 दिनदेखि लगातार आकाशमा लागेको बादलका कारण कर्णालीको जनजीवन कष्टकर भएको छ। यता वर्षेनी हिउँ पर्ने र अत्याधिक जाडो हुने भएकाले डोल्पामा कक्षा 10 का विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा तयारीमा समस्या हुने गरेको छ। हिमपातपछि चिसो धेरै बढेकाले तयारीमा बाधा पुगेको जनप्रभा माध्यमिक विद्यालयकी छात्रा रञ्जना केसीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा खबर छ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको विशेष पहलमा विशेषज्ञ चिकित्सक सहितको चिकित्सकको टोलीले राजमार्गमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण गराएको छ। मंगलबार हिजो क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुर, नेपाल प्रहरीको क्षेत्रीय अस्पताल नेपालगञ्जको चिकित्सक टोली र पत्रकारहरूको टोली सहितको अनुगमनमा राजमार्गमा सवारी चलाउने चालकहरूको ब्लड प्रेसर जाँच गरिएको थियो। भीम रावतले मिसन टुडे दैनिकमा खबर लेख्नु भएको छ।
तत्कालीन सिङ्गो रुकुम जिल्लालाई 3 वर्ष अगाडि नै खुल्ला दिशामुक्त घोषणा गरियो। जिल्लाका सबै घरमा शौचालय निर्माण भई प्रयोगमा आएको भन्दै तामझामका साथ खुल्ला दिशामुक्त घोषणा गरिएको थियो। तर 8 बिस्कुट नगरपालिका 9 राडीस्थित वादी बस्तीमा एउटा पनि शौचालय छैनन्। मनिष खड्काले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
कोहलपुर उद्योग वाणिज्य सङ्घले यही माघ 26 गतेदेखि फागुन 8 गतेसम्म गर्न लागेको कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव 2074 विशेष आकर्षणका रूपमा महोत्सव परिसरभित्र थारू गाउँ राखिने भएको छ। थारू समुदायमा रहेका परम्परागत रीतिरिवाज, सांस्कृतिक पहिचान, घरेलु प्रयोगका सामग्री आदि प्रदर्शनका लागि राखिने थारू गाउँ व्यवस्थापनमा लागिरहेका कृष्ण थारूले बताउनु भएको छ।
बर्दियास्थित गुलरिया मूर्तिहा नाका सञ्चालनमा आउन सकेको छैन। यसअघि तोकेका उद्योग वाणिज्य सङ्घका पदाधिकारी, मेयर, सांसददेखि मन्त्री सबै सेलाएका छन्। तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल भारत भ्रमण गएका बेला सन् 2009 अक्टोबर 27 मुलुकका 5 वटा नाका थप्न सहमत भएको थियो। सम्झौता अनुसार महेशपुर, ठुटीबारी, सिक्टा, लुकाहा र मूर्तिहा नाका थप्न भारत सरकारले नेपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। कान्तिपुरमा खबर छ।
छोरा मात्रै होइन, छोरीलाई पनि ख्याल गर्नुहोस्। खराब सङ्गतका कारण दुर्व्यसनीमा किशोरीको सङ्ख्या बढ्दो पाइएको छ। मानसिक तनाव र असफल प्रेम वा वैवाहिक सम्बन्धका कारण किशोरीहरू दुर्व्यसनजन्य कुलतमा लागेको पाइएको हो। दुर्व्यसनी पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाहरूका अनुसार नेपालगञ्जमा त्यस्ता किशोरीहरूको सङ्ख्या बढिरहेको छ, तर उनीहरूको आधिकारिक तथ्याङ्क र अध्ययन चाहिँ भएको छैन। रूपा गहदराजले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले आफ्नो 23 बाँकी जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारेको छ। अखिल क्रान्तिकारीले आफ्नो एकताको 23 जिल्ला सम्मेलनको तयारीका क्रममा बाँकी जिल्लामा रहेका विभिन्न शिक्षण संस्थामा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ। मिसन टुडेमा खबर छ।
सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट पास गर्दै रिक्त सदस्य पदमा नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डाक्टर सुरेश कनोडियालाई मनोनित गरेको खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज राष्ट्रिय सभा सदस्यको चुनाव हुँदै बेलुकै परिणाम आउने। बाँकी लगायत प्रदेश 5 का स्थानीय तहका प्रमुख उपप्रमुख दाङमा।
बाँकेको 10 गजामा भारतीय पक्षद्वारा खाडल खन्न थालियो। बर्दियाको सदरमुकाम गुलरियामा सडकभरि खाल्टै खाल्टा।
बर्दियाको बाँसगढीमा कबड्डी हल निर्माण सुरु, 50 करोड खर्च गरिने। कर्णालीमा उच्च हिमपात, जनजीवन प्रभावित।
र प्रदेश 7 दलहरूलाई संसदीय दलको नेता छान्न सकस, 6 प्रदेशमा माओवादीलाई मुख्यमन्त्री छान्न हम्मेय।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै राकेश र मतुला बिदा हुन्छौँ। आज माघ 24 गते बुधबार, फेब्रुअरी 7। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।